आओ सीखें भलाई की बातें।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह अस्सलातु वस्सलामु अलैका या हबीब अल्लाह अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व असहाबिका या नूर अल्लाह। मदनी चैनल के नाज़रीन, आप देख रहे हैं सिलसिला भलाई की बातें। अल्लाह पाक के आखिरी नबी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अस्माउ सलाता अहले मोहब्बती व आरिफुहुम, कि मैं अपने अहले मोहब्बत का दुरूद सुनता भी हूँ, उनको पहचानता भी हूँ। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन, बड़ी प्यारी ये दुरूद पाक की एक फजीलत हमने सुनी कि जो नबी पाक अलैहिस्सलाम पर मोहब्बत के साथ दुरूद पाक भेजता है, अल्लाह पाक के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैं उसका दुरूद पाक सुनता भी हूँ, उसको पहचानता भी हूँ। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन, आज भलाई की बातों में हमारा जो टॉपिक है, अनोखी मदद। जी हाँ, अनोखी मदद। एक सहाबी रदी अल्लाह ताला अन्हु ने बकरी की सिरी ली और दूसरे सहाबी रदी अल्लाह ताला अन्हु के पास बतौर तोहफा, बतौर हदिया लेकर गए और जाकर उनको पेश की। उन्होंने देखा कि सिरी आई है। आपने फरमाया कि आप ऐसा करें कि ये सिरी दूसरे सहाबी रदी अल्लाह ताला अन्हु के पास लेकर जाएं कि उनको मुझसे ज़्यादा ज़रूरत है। वो गए वहाँ पर, दूसरे के पास लेकर गए। उन्होंने कहा कि आप ऐसा करें कि दूसरे सहाबी के पास लेकर जाएं, उनको दे दीजिए कि वो मुझसे ज़्यादा ज़रूरतमंद हैं। मदनी चैनल के नाज़रीन, यूं वो सिरी 7 अफराद तक घूमती है और फिर उन्हीं के पास आती है जो सबसे पहले जिन्होंने सदका की थी, तोहफा दी थी। ये है मदद का एक जज्बा, ईसार का एक जज्बा, एक दूसरे की खैरख्वाही का जज्बा। अपनी ज़रूरियात को, अपनी ख्वाहिशात को पसे पुश डालकर अपने मुसलमान भाइयों के बारे में सोचना, अपने मुसलमान भाइयों के बारे में गौर व फिक्र करना, उनकी मदद करना। तो ये है प्यारा प्यारा दीन, दीन इस्लाम जो हमें इस बात का दर्स देता है। तो क्यों ना हम दीन इस्लाम की इन प्यारी प्यारी बातों को लें, अपनाएं और अपने मुसलमान भाइयों के लिए अपने सीने को कुशादा करें और अपने मुसलमान भाइयों की मदद करें। इंशाअल्लाह अज़्ज़ वजल अनोखी मदद के हवाले से आप आज हमारे इस प्रोग्राम में बहुत कुछ सुनेंगे, अल्लाह ने चाहा तो इंशाअल्लाह। अगर आप हमारे साथ हमारे इस प्रोग्राम में अव्वल से लेकर आखिर तक रहेंगे तो आपको इंशाअल्लाह अज़्ज़ वजल लुत्फ आएगा और इल्म दीन का ढेरों ख़जाना भी आपके हाथ आएगा। तो चलिए कुरबान भाई की तरफ बढ़ते हैं। सबसे पहले तो हम कुरबान भाई को मरहबा कहेंगे कि कुरबान भाई माशाल्लाह प्रोग्राम की जीनत बने। कुरबान भाई, मदद के बारे में इस्लाम हमारी क्या रहनुमाई करता है, आप इस हवाले से क्या इरशाद फरमाते हैं?
सुभानअल्लाह, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो वाकई आपने जो वाक़ सुनाया इसके अंदर अनोखी मदद है और बहुत जज्बा मिलता है इससे। यही इस्लाम की तालीमात हैं कि जो सहाबा कराम के ज़रिए, इन असलाफ के ज़रिए हमारे सामने आई कि उन्होंने कैसी मदद की। सिरी की ख़ुद को ज़रूरत थी लेकिन आगे दे दी, आगे से उस आगे चली गई, वहाँ से वहाँ चली गई, यहाँ तक कि वो सिरी वापस पलट कर उन्हीं के पास दोबारा आ गई।
क्या बात, क्या बात।
अगर हम कुरान मजीद फुरकान हमीद में मदद के हवाले से मुताला करें तो एक बहुत ही वाज़े और बहुत ही ज़बरदस्त आयत करीमा है। अल्लाह करीम कुरान मजीद में इरशाद फरमाता है, वतआवनु अलल बिर्रि वत्तक्वा,
अल्लाहु अकबर,
वला तआवनु अलल इस्मी वल उदवान, वत्तक्वल्लाह इन्नल्लाहा शदीदुल इक़ाब। अल्लाह फरमाता है और नेकी और परहेजगारी पर एक दूसरे की मदद करो।
अल्लाहु अकबर।
अब देखिएगा कि बिर्री व तक्वा,
अल्लाहु अकबर,
नेकी भलाई और परहेजगारी पर एक दूसरे की मदद का अल्लाह हुक्म फरमा रहा है।
वाह।
और आगे एक और जगह इसी में आगे फरमा रहा है, वला तआवनु अलल इस्मि वल उदवान, और गुनाह और ज्यादती पर बाहम आपस में एक दूसरे की मदद ना करो।
ना करो।
وَتَّقُوا اللَّهَ، اللہ سے ڈرتے رہو، بے شک اللہ کا عذاب سخت ہے.
اللہ اکبر.
اب یہ جو آیت کریمہ ہے، اس آیت مبارکہ میں اللہ نے دو باتوں کا حکم دیا ہے. پہلی ہے نیکی اور پرہیزگاری پر ایک دوسرے کی مدد کرنا، دوسری ہے گناہ اور زیادتی پر باہم تعاون نہ کرنا.
صحیح.
بر سے، یہاں پہ جو بر لفظ آیا ہے، بر سے مراد ہر وہ نیک کام ہے جس کے کرنے کا شریعت نے حکم دیا ہے، اور تقوی سے مراد یہ ہے کہ ہر اس کام سے بچا جائے جس سے شریعت نے روکا ہے.
اللہ.
اب اس آیت کریمہ میں بر، تقوی، افم، عدوان کے متعلق کہ کس کی مدد کرنی ہے اور کس کی مدد نہیں کرنی، کس کام میں تعاون کرنا ہے اور کس کام میں تعاون نہیں کرنا، مفتی اسلام، مفسر قرآن، مفتی دعوت اسلامی مفتی قاسم دامت برکاتہ مالیہ نے اپنی کتاب سیرات الجنان میں، جہاں قرآن مجید فرقان حمید کی تفسیر کی، وہاں اس آیت کریمہ کی تفسیر میں انتہائی جامع کلام فرمایا. آپ فرماتے ہیں یہ انتہائی جامع آیت مبارکہ ہے. علم دین کی اشاعت میں وقت، مال، درس و تدریس اور تحریر وغیرہ سے ایک دوسرے کی مدد کرنا، دین اسلام کی دعوت اور اس کی تعلیمات دنیا کے ہر گوشے میں پہنچانے کے لیے تعاون کرنا، اور دوسروں کی عملی حالت سدھارنے میں کوشش کرنا، نیکی کی دعوت دینا اور برائی سے منع کرنا، ملک و ملت کے اجتماعی مفادات میں ایک دوسرے سے تعاون کرنا،
اللہ اکبر،
سوشل ورک اور سماجی خدمات سب اس میں داخل ہیں.
کیا بات ہے.
یعنی ہر طرح کی مدد کہ جس سے اسلام کو فائدہ ہوتا ہے، ملک و ملت کا فائدہ ہوتا ہے، سماج کو فائدہ ہوتا ہے، معاشرے کو فائدہ ہوتا ہے، فرد کو فائدہ ہوتا ہے، ہر قسم کی ایسی مدد جو ہے وہ اس کے اندر داخل ہے، بر کے اندر. اور فرماتے ہیں گناہ اور ظلم میں کسی کی بھی مدد نہ کرنے کا حکم ہے، کسی کا حق مارنے میں دوسرے سے تعاون کرنا، رشوتیں لے کر فیصلے بدل دینا، جھوٹی گواہیاں دینا،
اللہ اکبر،
بلا وجہ کسی مسلمان کو پھنسا دینا، ظالم کا اس کے ظلم میں ساتھ دینا، حرام و ناجائز کاروبار کرنے والی کمپنیوں میں کسی بھی طرح شریک ہونا، بدی کے اڈوں میں نوکری کرنا، یہ سب ایک طرح سے برائی کے ساتھ تعاون ہے اور ناجائز ہے. یعنی بندہ یہ سمجھے نا کہ نہیں میں تو کچھ غلط نہیں کر رہا، وہ تو میری کمپنی والے کر رہے ہیں، میں تو بس میں ایک ورکر ہوں اور کام کرتا ہوں. تو آپ کام کر رہے ہیں تو کام برائی کا تعاون کرنے کا کر رہے ہیں نا. تو آپ دیکھیے مفتی صاحب نے اس آیت کریمہ کو کتنے حسین انداز سے واضح کر کے بیان فرما دیا ہے کہ مدد کا کیا کیا حکم ہے اور کہاں مدد کرنے سے بچنا، اس کے اندر کیا کیا چیزیں داخل ہیں. بہت سی باتوں کو ہم برائی نہیں سمجھ رہے ہوتے، نارمل اس کو لے رہے ہوتے ہیں، لیکن حقیقتاً وہ ایسی چیز ہوتی ہے جس سے نقصان ہو رہا ہوتا ہے اور جس پر مدد کرنے کا ہمارے اسلام نے، ہمارے قرآن نے منع فرمایا ہے، تاکہ اس سے ہمارے معاشرے کو، ہمارے کسی فرد کو، ہماری سوسائٹی کو، ہمارے وطن کو نقصان نہ ہو.
صحیح.
ہمارے دین اسلام کو نقصان نہ ہو. اب اگر ہم مدد کرنے پر یہ تو اللہ پاک کا حکم آ گیا، اور بھی کئی آیتیں کریمہ ہیں، میں نے چاہا کہ ایک ہی آیت لوں. احادیث طیبہ کا اگر ہم مطالعہ کریں تو نبی آخر الزمان صلی اللہ علیہ وآلہ وسلم نے مدد کرنے کے متعلق ارشاد فرمایا، تم میں سے جو کوئی اپنے بھائی کو نفع پہنچا سکتا ہو تو اسے نفع پہنچائے.
اللہ.
جو کوئی نفع پہنچا.
کیا بات. سبحان.
اب اس کے اندر صرف مال داخل نہیں ہے.
واہ.
حدیث پاک کی وسعت ملاحظہ
دیکھیں. کیا بات.
جو کوئی اپنے بھائی کو نفع پہنچا سکتا ہو اسے چاہیے کہ اپنے مسلمان بھائی کو نفع پہنچائے. مصیبت دور کرنا نفع پہنچانا ہے، اچھا مشورہ دینا نفع پہنچانا ہے، پریشانی دور کرنا نفع پہنچانا ہے، دکھیارے کا دکھ بانٹنا یہ نفع پہنچانا ہے، بھٹکے ہوئے کو راستہ دکھا دینا یہ نفع پہنچانا ہے. اسی طریقے سے ایک اور حدیث پاک میں نبی آخر الزمان صلی اللہ علیہ وآلہ وسلم نے بڑی حسین جو ہے وہ بشارت ارشاد فرمائی.
کیا بات.
یعنی سمجھے کہ دل چاہتا ہے کہ بس کسی نہ کسی طرح بس وہ مدد ہم کرتے ہی رہے. اب کہیں سے گزرے تو چلو بھائی اس کو راستہ دکھا دیا، اچھا بھائی یہ اس کو جو ہے وہ صحیح مشورہ دے دیا، کسی کا راستے میں پیٹرول ختم ہو گیا تو وہاں اس کی مدد کر دی، کبھی ہوتا ہے گاڑی قریب جو ہے خراب ہو جاتی ہے تو ایسا بھی ہوتا ہے کہ جن کا جذبہ ہوتا ہے نا،
بالکل،
جن کا یہ مطالعہ ہوتا ہے، جنہوں نے اس کی فضیلتیں، اس کی برکتیں اور اس اللہ پاک کی کرم نوازیاں اور اسلام کا مطالعہ کیا ہوتا ہے، اس کو پتا ہوتا ہے اس کے کیا فضائل ہیں.
اصل تو
جی
اصل تو یہی ہے نا قربان بھائی، کہ جس وقت ہم قرآن مجید کو پڑھیں، احادیث طیبہ کو پڑھیں اور ثواب آخرت پر ہماری جب نظر جائے گی تو پھر ہمیں پتہ چلے گا کہ یہ جو ایثار کریں، ہم کسی کی مدد کریں، کسی کے ساتھ بھلائی کریں تو اس کے ثمرات کیا ہیں، اس کے فوائد کیا ہیں، اس کے دنیا میں کیا فوائد ہیں، اس کے آخرت میں کیا فوائد ہیں. بسا اوقات ہم سوچ رہے ہیں کہ یار میں اگر مدد نہ کروں तो इससे क्या होगा, इससे क्या होगा? वो बात वही है कि जिस तरह बादशाह ने कहा था कि एक होज में दूध डालें, और रात को जब सब ने डाला कुछ और सुबह देखा सब पानी से भरा हुआ था। तो अगर हम में से हर एक फर्द ये सोचे कि मैं मदद करूं, देखिए फर्द से मुआशरा बनता है। अगर हम चाहते हैं कि हमारा मुआशरा एक बेहतरीन और मिसाली मुआशरा बने, तो इसके लिए हम में से हर एक को अपना किरदार अदा करना होगा, हमें एक दूसरे की मदद करनी होगी, हमें एक दूसरे के बारे में सोचना होगा। जब हम फिक्र करेंगे, गौर व फिक्र करेंगे, किसी की मदद करेंगे, तो यूँ हर बंदा जब एक दूसरे की मदद करेगा तो हमारा ये मुआशरा बेहतरीन और मिसाली मुआशरा साबित होगा। वकार शाह साहब तशरीफ लाए हैं। शाह साहब आप क्या फरमाते हैं इस हवाले से?
जी, मदद के हवाले से गुफ्तगू हमारी हो रही है कि मदद किस किस अंदाज से की जा सकती है और मदद के फजाइल क्या हैं। बात यही है कि जब हम इस पर गौर करेंगे कि मदद करना एक अच्छी बात है, और जब हम किसी की मदद करते हैं, हम किसी शख्स की मदद करते हैं, फिर अल्लाह तबारक व तआला की रहमतें हमारे शामिल हाल हो जाती हैं। जैसे कि अभी हमारे कुर्बान भाई इरशाद फरमा भी रहे थे कि जब हमारे इन मदद करने के फजाइल पर नज़र होगी तो इंशाल्लाह फिर हम मदद करने के लिए जो है ना, जिसको कहना चाहिए जहन बनेगा। बात ये होती है मदद करने के लिए ज़रूरी नहीं होता, ये साकिब असल में जहन ये आता है कि शायद जब मदद की बात हो रही है, मदद बहुत सारी हो सकती है मुख्तलिफ हवाले से, जैसे कहीं चंदा देना, किसी नेक काम में माल को खर्च करना, तो जहन ये होता है कि शायद इसके लिए कोई बहुत एफर्ट करनी पड़ेगी, जब तक कोई बहुत ज़्यादा माल पास नहीं हो या बहुत ज़्यादा कोई वक्त नहीं दे सके, जब तक हम मदद नहीं कर सकते। हालांकि सिर्फ जहन होना ज़रूरी है, माल होना उतना ज़रूरी नहीं है। यहाँ तक कि एक बड़ी खूबसूरत बात बयान की जाती है कि आपके पास कोई आया कर्जा मांगने,
सही,
अब आज का जो दौर है वो आप समझते हैं, जैसे ही कर्जे के किसी के अल्फाज आते हैं जबान पे तो आदमी वैसे ही डर जाता है, यार अभी तो दे दिया कर्जा, बाद में फिर क्या होगा पता नहीं, फिर बाज़ औक़ात अपने पास भी इतना नहीं गुंजाइश मौजूद होती। तो चले आपने कर्जा नहीं दिया लेकिन तो मीठे बोल तो बोल,
क्या बात, क्या बात है, क्या
परेशानी होगी, कोई मुश्किल होगी, आप उसको कर्जा नहीं दे सकते, आप उसकी उस तरह से हेल्प नहीं कर सकते, लेकिन आप मीठे बोल, इस पे तो कोई खर्च नहीं आ रहा,
बिल्कुल,
इसके ऊपर तो आपको कोई नुकसान होने का अंदेशा नहीं है कि जनाब आपने मीठे बोल दे दिए तो वापस वो मीठे मोल आपको नहीं मिल सकेंगे, आप उसकी हिम्मत अफजाई कर सकते, कोई राह दिखा सकते। समटाइम्स बेचारा जो है वो इस तरह की कंडीशन में होता है कि उसे कोई जॉब वगैरह नहीं मिल रही होती, कोई इस तरह की प्रॉब्लम होती है, तो मे बी पॉसिबल आपके पास कोई ऐसी सजेशन मौजूद हो आप उसको दे सकते हैं। वो बेचारा कारोबार कर रहा है लेकिन वो कारोबार चल नहीं रहा, इसलिए आपके पास कर्जा लेने आया है, तो अगर आपके पास कोई ऐसी सजेशन मौजूद है कि आप उसे ऐसी गाइडलाइन दे दें कि वो अपना कारोबार अच्छे अंदाज से कर सके और कुछ नहीं कर सके, तो आप हिम्मत बढ़ा सकते हैं, हौसला तो उसको दे सकते हैं, इस हौसला देने में आपका कुछ भी नहीं जाएगा, हो सकता है उसका बेड़ा पार हो जाए।
इससे पता ही चला कि जो मदद करना है सिर्फ माली मदद ही करना नहीं है, बल्कि इसकी कई एक और सूरतें भी हैं कि हम किसी और अंदाज से भी मदद कर सकते हैं। नहीं है हमारे पास माल, पैसा इतना नहीं है कि हम किसी की मदद कर सकें, लेकिन मदनी चैनल के नाज़रीन, दो मीठे बोल हमारे, दो प्यारी बातें, किसी को मशवरा दे देना, किसी को राह दिखला देना, किसी का हाथ पकड़ कर रोड पार करवा देना, किसी की खैरखाई कर देना, किसी के दुख सुख में शरीक हो जाना, ये भी तो मदद करना है, उसके दिल में राहत पहुँचे, सुकून पहुँचे, तो कितना खुश होगा और दिल से दुआएँ देगा, और फिर ऐसी दुआ अल्लाह तबारक व ताला जब मकबूल फरमाए तो यकीनन हमारी दुनिया और आखरत भी हमारी संवर जाए। कुर्बान भाई, इसके अलावा कोई मजीद और सूरतें मदद करने की?
मदद की तो देखें, हर हर कदम पे जिसका जहन है तो वो मदद की उसके पास सूरतें ही सूरतें।
जी,
मिसाल के तौर पे सफ़र होता है अमूमन, तो अब हर एक के पास तो ये नहीं है कि कार है या हर एक के पास बाइक है, बसों में उमूमन सफ़र होता है।
बिल्कुल।
तो यहाँ पे एक बंदा इस तरीके से ये इशारा कर सकता है, सामने वाले के लिए मदद कर सकता है कि अगर उसके पास सामान है या वो उम्र में हमसे बड़े हैं, उनको बैठने के लिए जगह दी जा सकती है। ये आप बताएं कि कितनी कितनी बड़ी मदद है।
क्या बात है।
अब वो जिस अब ना जाने किस तकलीफ में है, वो किस परेशानी में है, सामान भी उसने अपने हाथ में उठाया हुआ है, हमारे उनसे बड़े बुजुर्ग हैं। इस वक्त तो कैफियत ऐसी है कि नौजवान जो है वो अपने पाँव के दर्द और पीठ की तकलीफ़ की वजह से परेशान होते हैं। अब साकिब भाई अंदाज़ा लगाएं, जो एक बुज़ुर्ग हैं वो किस किस कैफियत में होंगे। अच्छा, इसमें होता है कि जब सर पड़ती है ना सर पे, ओह जब पाँव में कभी दर्द होता है, फिर वो कैफियत याद आती है कि वाकई जो बुज़ुर्ग होते हैं वो किस हजियत में हुआ करते, ठंड में उनको क्या जोड़ों की तकलीफ़ हुआ करती है। तो ये अगर जज्बा हो, और अब गाड़ी जा रही है, घंटे का रास्ता है, 1 घंटे का रास्ता है, तो चलें आपके साथ भी कोई मसला है, आधा घंटा आप सीट पे बैठकर आधा घंटा दूसरे के लिए इशार कर सकते हैं। तो इस तरीके से ये इशार हो गया। ऐसे ही अगर रास्ते में पेट्रोल ख़त्म हो जाए, वैसे तो हर एक के लिए यही मैसेज है कि वक्त की पाबंदी बंदा को करना चाहिए और पहले से ही जहाँ आपने जाना है वहाँ का इंतज़ाम पहले से ही भरपूर होना चाहिए।
बिल्कुल,
ये नहीं कि अब आपको पता है कि मैंने सुबह 8 बजे ऑफिस जाना है आप और रास्ता पौन घंटे का है लेकिन निकल रहे हैं 7:30 बजे। कमाल दर कमाल है कि पेट्रोल भी फिर आपकी गाड़ी में नहीं है, फिर पहले से उसको चेक भी नहीं किया हुआ। तो ये इसमें मैनर्स में नहीं आता, ये जिंदगी गुजारने का।
अभी पंचर तो आपने गिना ही नहीं इसमें।
अच्छा,
वो भी तो हो जाता उसका कोई
ये तो, लेकिन ये बीच का मामला है ना, बीच में कभी हादसा पेश
हादसाती तो।
लेकिन एक जो हमारे हाथ में वकार भाई, जो हमारे हाथ में है, हम अपने जिंदगी को आगे लेके जा रहे हैं, जो हम कर सकते हैं तो हम उस पे तो कम से कम वो जिम्मेदारी
हमारे हाथ में ना कि 10 मिनट पहले उसका स्पेस बना के निकले।
जी जी वही,
कोई ऐसी प्रॉब्लम, ट्रैफिक जाम हो गया,
बिल्कुल
क्या करेंगे।
7:30 के बजाय आप 7:15 अगर पौन घंटा है 15 मिनट पहले निकले, 7 बजे निकले, अगर गाड़ी पंचर हो जाती है, ट्रैफिक जैम हो जाता है, इस कोई मसला हो जाता है वो अलग बात है। लेकिन अब अगर किसी के साथ ऐसा मामला पेश आ गया कि गाड़ी रास्ते में उनका पंचर हो गया गाड़ी, तो ऐसे मौके में बजाय ये कि उसको कोसने के, क्या पता किसी ने उसका पेट्रोल निकाल लिया रात को, ऐसा तो जिम्मेदारी हो उसको उसका पेट्रोल निकाल लिया बेचारे। या पॉसिबल है कि रास्ते में कोई प्रॉब्लम ऐसी हो गई हो कि पेट्रोल लीक हो गया, अदरवाइज कुछ भी हो सकता है, उसको कोसने के बजाय हमें एक मुसलमान होने के नाते सवाब आखिरत के पेश नज़र अपने मुसलमान भाई की मदद करनी चाहिए। बल्कि ये जो परेशानी है ना, अपने मुसलमान भाई की परेशानी दूर करने के मुतालिक तो नबी आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम ने जो इरशाद फरमाया है जो किसी मुसलमान की परेशानी दूर करेगा, अल्लाह कयामत की परेशानियों में से उसकी एक परेशानी दूर
फरमाएगा।
मुसलमान को और क्या चाहिए, यानी बात ख़त्म हो जाती है यहाँ पे आके। क्या हमारी ज़िंदगी इसलिए गुजर रही है कि हमारी आखिरत बेहतर हो जाए?
बेशक,
हमारा तो कदम कदम ही इसलिए उठता है कारोबार के मामले में, हम ये नहीं करना ये करना है, लेन देन के मामले में, आने जाने के मामले में, इससे बचना है, ये करना है, इस पर अमल करना, वजह आखिरत। और मदद करने में कितनी बड़ी बशारत दी जा रही है कि आप सामने वाले की परेशानी दूर करें, अल्लाह पाक आखिरत की परेशानी दूर फरमाएगा। एक बुजुर्ग का वाक्य है, अब्दुल्ला बिन उमर को, उनको अंगूर खाने थे, तो अब एक मरतबा जो है आप अंगूर आपके सामने पेश किए गए आपकी जोजा ने, तो साहिल आ गया, आप कहेगा ये अंगूर उसको दे दो, उसको दे दिए गए। अच्छा, अब दोबारा जो है वो साहिल को शायद पूरे नहीं हुए होंगे, आपकी जोजा ने मजीद अंगूर लिए, अब साहिल को पूरे नहीं हुए, साहिल ने फिर मांगा कि मुझे वो अंगूर देंगे, ये वाले भी अंगूर चाहिए। अब देखिए एक हमारा अंदाज़ कैसा होता है, हम फौरन उसको जो है ना तमीज़ मैनर्स ये सिखाने में आ जाते हैं, लेकिन उनका जो है वो इससे आगे का होता था, वो सवाब आखरत उनके पेश नज़र होता था कि मांग रहा है, हो सकता है ज़रूरत, कौन मांगता है, मांगता है मांग रहा है ज़रूरत हो, साहिल है परेशान है, दूसरे अंगूर का खोशा भी उसको दे दिया।
अल्लाह,
यहाँ तक के दोनों देने के बाद फिर तीसरे मरतबा आपने अंगूर लेके वो आपने तनावर फरमाया।
अल्लाह,
ये अंदाज हुआ करता था हमारे असलाफ का और ये हमारे इस्लाम की।
क्या बात है, मदनी चैनल के नाज़रीन, हमारे असलाफ का दूसरों की मदद करने के बारे में क्या प्यारा जज्बा है, क्या बेहतरीन जज्बा है कि खुद ख्वाहिश है, खुद तलब है, खुद तमन्ना है कि ये चीज़ इस्तेमाल की जाए, लेकिन जब साहिल आता है तो क्या प्यारा अंदाज़ है कि आपने उनकी मदद की, फिर आया, फिर मदद की, फिर आपने तीसरी मरतबा आपने तनावुल फरमाया। तो क्यों ना हम भी अपने अंदर ये ईसार का जज्बा पैदा करें अपने मुसलमान भाइयों के हवाले से। मैं फिर कहूँगा कि अपने सीने को हम कुशादा करें, अपने मुसलमान भाइयों के हवाले से हम मदद के लिए, ईसार के लिए आगे बढ़ें। इंशाअल्लाह अज़्ज़ा वजल आप और मैं जिस वक्त ये जहन बना लेंगे, अल्लाह ने चाहा तो आप देखिएगा दुनिया में भी इसकी कितनी बरकतें नसीब होती हैं, आखिरत में भी कितनी बरकतें हमें इसकी नसीब होती हैं। शाह साहब, हम ईसार के बारे में गुफ्तगू कर रहे हैं।
जी, ईसार के बारे में गुफ्तगू कर रहे हैं। ईसार तो ये है कि खुद हाजत है, खुद नीड है किसी चीज़ की, उसके बावजूद दूसरे को तरजीह दे, ये तो यकीन जानिए साकिब भाई, ये तो बहुत कमाल का दर्जा है और इसके लिए तो मुझ जैसे तो दुआ कर सकते हैं कि अल्लाह पाक हमें भी अता फरमा दे ये जज्बा। ये इसका कह लेना आसान होता है। वैसे सदका खैरात एक और चीज़ है, ठीक है, उसके भी अपनी जगह फ़ज़ाइल है, लेकिन जो ईसार है मदनी चैनल के नाज़रीन, वो तो ये है कि खुद नीड है, खुद हाजत है, खुद ज़रूरत है, उसके बावजूद वो दूसरे को दे दिया गया। जैसा कि अभी ये मिसाल दी गई, इसी तरह हवाले से हज़रत उमर की और भी इस तरह की मिसालें मौजूद है कि आपको मछली की ख्वाहिश हुई कि मछली आप खाएँ, वो मछली मंगाई गई, बड़े ढूंढ के वो उनके खादिम गुलाम लेकर आए, उसके बावजूद साहिल आ गया, वो हुक्म दे दिया मछली उसको दे दो, उन्होंने वो मछली उसको दे दी, उसके बाद वो पीछे पीछे गए। अब वो खादिम भी कैसे थे, गुलाम भी किसके थे, ये तो आका और गुलाम में भी मोहब्बतों के रिश्ते होते थे, यहाँ तो नौकर जो जान छुड़ा रहा होता है, वहाँ पर जनाब वो मछली ला के दे दी। अब खादिम को उन्होंने कह दिया कि ये जो साहिल है मांगने वाला है इसको दे दो, उसको दे दी, फिर पीछे गए उसके और जाके उसी मांगने वाले से वो खरीद के वापस ले आए, क्योंकि मेरे आका को जरूरत है, मालिक को जरूरत है, उन्होंने मंगवाई थी, जाके फिर पेश कर दी। तो आपने फिर फरमाया कि जाओ ये जाकर अब मछली उसी को दे दो, मांगने वाले को दे दो, और जो पैसे तुमने लिए वो पैसे उसको दिए वो भी उससे वापस नहीं लेना, उससे खरीद कर लेकर आए थे, ये उसी को दे दो। ये आपका अंदाज था कि अपनी हाजत है, अपनी नीड है, अपनी ज़रूरत है, दूसरे को तरजीह दे रहे हैं। बात यही कि तो बहुत बड़ा मकाम है, अल्लाह पाक हमें नॉर्मली जिसको कहना चाहिए कि हमारी ज़रूरत से ज़ायद चीज़ होती है बस कम वही दूसरे को देने को तौफीक मिल जाए, अल्लाह पाक इस पर ही अमल करने की तौफीक अता फरमाए। अभी पिछली दफ़ा जब मैंने गुफ्तगू की तो उसमें जैसे कर्ज के हवाले से भी बात की, तो कर्ज देना भी बड़ी अच्छी बात है, अगर आपके पास इस्तेआत है, ठीक है। ये बात अपनी जगह के आजकल जहन में आता है कि जी देने को तो दे दिया, बाद में पता नहीं क्या होगा, बाद में क्या होगा वो बाद में देखी जाएगी, और हर एक कोई बेमान नहीं होता, हर एक जो ऐसा नहीं होता कि जनाब कर्ज दबा ही ले। ये भी एक जहन ज़्यादा बना लिया जाता है कि ठीक है जी मैंने कर्जा दिया तो अगला वाला दबाई लेगा लौटाएगा नहीं, ऐसा नहीं है, हर एक बेईमान आदमी नहीं होता, ईमानदार भी होते। और इस पर भी फिर अपनी जगह फजाइल मौजूद हैं कि अगर उससे लेट हो गई, ताखिर कर दी या वो नहीं दे रहा तो इस पर भी आपको नेकियां फिर मिलती चली जाएंगी अगर वो आपके पैसे नहीं दे रहा। और ज़ाहिर है कर्ज आदमी जब भी दे रहा होता है नॉर्मली अपने पास फुर्सत होती है, वो तो अपनी जगह मौजूद हैं कि जो अपनी ज़रूरत को भी दूसरे पर कुर्बान कर दिया करते थे, लेकिन अगर आपके पास वसत है तो कर्ज़ दीजिए, इस पर बड़े फ़ज़ाइल भी मौजूद हैं। आइए फ़ज़ाइल पर गौर करते हैं कि अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया तीन तरह के मोमिनों को इजाज़त होगी कि वो जन्नत के जिस दरवाजे से चाहे दाखिल।
अल्लाह अल्लाह अल्लाह,
अब ज़रा देखिएगा, आज तो बंदा ये सोच रहा है ये कर्ज दूंगा, ये होगा वो होगा, ज़रा इस तरफ तवज्जो रखे कि फरमाया जा रहा है कि तीन तरह के मोमिनों को इजाज़त होगी जन्नत के जिस दरवाजे से चाहे दाखिल हो जाए, और उनका जन्नती हूर के साथ निकाह किया जाएगा। उनमें से एक कौन है जो हाजतमंद को पोशीदा तौर पर कर्ज दे, यानी जो जरूरतमंद है उसको पोशीदा तौर पर, या पोशीदा पे भी अगर हम तवज्जो रखें, एक है जी कर्ज दिया, कर्ज देने के बाद जनाब चार दांगे आलम को पता चल गया, वो जो जिसने कर्ज लिया था वो बेचारा परेशान कि यार किस किस को पता चल गया है कि ये मैं कर्ज लेकर आया हूँ, फला से पता चल रहा उसको कर्ज दे के सारे में गा दिया आपने, तो उसकी इज्जत नफ्स को आपने जो है वो अलग बेच दिया।
अल्लाह की रजा के लिए दिया है, मैंने उसको कर्ज दिया अल्लाह की रजा के लिए, यानी आप बताएं कि वो चार आलम
जान
करके सारे जगह उसको मशहूर करके
सबको बता दिया कि मैंने अल्लाह की रजा,
उम्मीद है कि अल्लाह की रजा के लिए मैंने दिया है।
अल्लाह अकबर, तो यहाँ बताया जा रहा है पोशीदा तौर पर उसे कर्ज दे, और कर्ज के लिए इस तरह के भी फजाइल मालूम बयान किए गए कि इस पर ज़्यादा उसके नस्बत फजीलत मिलती है, अजर मिलता है कि जो नॉर्मली सदका देने वाले से, क्योंकि जो मांगने वाला होता है साहिल होता है वो तो बाज़ औक़ात ज़रूरतमंद नहीं भी होते तो वो मांग रहे होते हैं, लेकिन जो कर्ज मांगने वाला होता है वो नॉर्मली जरूरतमंद ही होता है। कर्ज में तो यही बात होती है ना कि मैं आपको ये लौटा दूंगा, वैसे ही मांगने वाले तो बाज़ औक़ात ज़रूरतमंद नहीं भी होते, वो मांग रहे होते हैं, लेकिन जो कर्ज लेने आया है वो तो वाकई हाजतमंद होगा, तभी कर्ज मांग रहा है कि ये मैंने आपको लौटा देने, तो इसकी आप मदद करेंगे तो इंशाल्लाह इस पर आपको ज्यादा अजर मिलेगा।
कुर्बान भाई शाह साहब, देखें कि हम मदद करते हैं अल्लाह तबारक व तआला की राह में, देना जिस तरह आपने आयत मुबारका भी पढ़ी, अच्छा कुरान पाक के पारा नंबर 4 में भी है लन तनालुल बिर्रा हत्ता तुनफिकू मिम्मा तुहिब्बून, कि तुम उस वक्त तक भलाई को नहीं पहुंच सकते कि जब तक तुम अपनी सबसे ज़्यादा पसंदीदा चीज़ को अल्लाह की राह में नहीं दे देते। मेरा एक सवाल भी है, और एक पहले तो मैं ये तजिया अर्ज़ करूँगा कि एक हमारे माशरे में एक ये भी होता है कि हम जब अल्लाह तबारक व ताला की राह में देना होता है उस वक्त हमारा अंदाज क्या होता है अल्लाह तबारक व ताला की राह में देने का। मैं मिसाल देता हूँ, मिसाल के तौर पर हम मस्जिद के चंदे में जैसी जोली घूमती है या मस्जिद के चंदे में हमने डालना है, 100 रुपए के 2 नोट हैं हमारे पास, अब हमने एक तो कड़क नोट है और एक पोसीदा सा नोट है, थोड़ा खस्ता हालत वाला नोट है। अब ईमान से बताइए मदनी चैनल के नाज़रीन, गौर कीजिए कि जब हम अल्लाह की राह में देने लगे हैं, घर में डालने लगे हैं, मस्जिद में डालने लगे हैं, तो खैर वो 100 रुपए का नोट जो कड़क वाला है वो थोड़ी देर बाद 200 का नहीं हो जाएगा,
सही,
ना ही 500 का हो जाएगा, बल्कि उसने 100 का ही रहना है, वो सीधा नोट ने भी 100 का ही रहना है और कड़क वाले नोट में भी 100 का ही रहना है, लेकिन हमारा इंतखाब اللہ کی راہ میں دینے کے لیے کون سا ہے؟ کہیں ایسا تو نہیں ہے ہم کوئی بوسیدہ سا نوٹ اٹھا کر اللہ کی راہ میں دے دیتے ہیں. ہمیں تو یہ چاہیے کہ ہم بہترین چیز کا انتخاب کریں, کیونکہ جس مالک نے ہمیں دیا ہے, جس مالک نے ہمیں دیا ہے, ہم اسی مالک کی بارگاہ میں پیش کر رہے ہیں, اسی مالک کی بارگاہ میں, اسی مالک کی راہ میں ہم دے رہے ہیں. آج ہم یہ بھی رونا روتے ہیں, بھائی میرے اوپر تو اتنی زکات بن گئی, اتنی زکات بن گئی ہے. اس پر اللہ کا شکر ادا کریں کہ اللہ تبارک و تعالیٰ نے اگر اتنی زکات بنی ہے تو اتنا سپیس بھی تو دیا ہے. جہاں پر 100 روپے میں 250 روپے آپ سے لیے جا رہے ہیں, اگر 10 لاکھ پر آپ رو رہے ہیں تو 4 کروڑ کو بھی تو دیکھیں آپ, اتنے کے بھی تو آپ مالک ہیں ہی ہیں نا. تو اس لیے ہر حال میں اللہ کا شکر اور اللہ کی راہ میں دینے کے لیے بہترین چیز کا انتخاب کریں. کیا کہتے ہیں قربان بھائی آپ اس حوالے سے؟
کیا بات ہے, سبحان اللہ, آپ نے بڑی خوبصورت بات کی. آیت کریمہ جو آپ نے پڑھی, لن تنالوا البر حتی تنفقوا مما تحبون, تم ہرگز بھلائی کو نہ پوچھو گے جب تک اپنی پیاری چیز راہ خدا میں خرچ نہ کرو. سیدنا عمر بن عبدالعزیز رحمۃ اللہ تعالی علیہ کے بارے میں آتا ہے نا کہ آپ شکر کی بوریاں تقسیم کیا فرمائے.
واہ واہ واہ.
تو جب آپ سے پوچھا حضور دولت مال و دولت یعنی رقم دے دیا کریں آپ, یہ شکر کی بوریوں کی صورت میں آپ کیوں یہ تقسیم فرماتے ہیں؟ تو آپ نے فرمایا اصل میں قرآن پاک میں یہ جو آیت ہے نا, اپنی پیاری چیز راہ خدا میں جب تک خرچ نہ کرو گے اللہ کے پسندیدہ نہ ہوگے. تو کہا کہ چونکہ مجھے شکر بہت زیادہ پسند ہے تو اسی لیے میں چاہتا ہوں کہ شکر راہ خدا میں خرچ کروں. پیاری چیز کی بات جہاں آئی تو حضرت سیدنا ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ, صحابی رسول, سبحان اللہ, آپ کے تو واقعات ہی بڑے شان والے ہیں, درویشان آپ کی زندگی ہے. آپ جو ہے وہ مدینہ منورہ کے قریب میں ایک بستی ہے اس میں رہا کرتے تھے, اور اپنی گزر بسر کے لیے آپ نے ایک اونٹ رکھا ہوا تھا اور ایک چرواہا تھا جو ان کو جو ہے وہ چرایا کرتا تھا. تو ایک بنو سلیم خاندان کے ایک صاحب تھے, وہ آئے صحابی رسول کی بارگاہ میں اور کہنے لگے حضور میں آپ کی صحبت میں رہنا چاہتا ہوں, فیضیاب ہونا چاہتا ہوں, سیکھنا چاہتا ہوں, اور یہ ہے کہ میں جو آپ کا چرواہا ہے اس کے ساتھ رہ کے آپ کے اونٹ وغیرہ بھی چرا لیا کروں گا.
صحیح بات ہے.
فرمایا اچھا ٹھیک ہے, لیکن ایک شرط ہے. حضور ارشاد فرمائیے, قبول قبول کروں گا. کہا جب میں اپنے مال میں سے کوئی چیز راہ خدا میں دینے کا کہوں تو سب سے بہترین چیز دینا. وہی آپ والی بات, بہترین چیز.
کیا بات ہے.
اللہ اکبر. انہوں نے منظور کر لیا کہ حضور ٹھیک ہے, کوئی ایشو نہیں.
اچھا قربان بھائی, اگر یہاں رکیں ہم تھوڑی دیر کے لیے, اس واقعے پر غور کریں. یہ واقعہ ویسے بھی پڑھا ہے تو یہ ایک چیز ذہن میں آتی ہے کہ جیسے ہم بعد میں بھی صوفیہ اکرام کا ایک سلسلہ دیکھتے ہیں کہ وہ خانقاہوں میں ہوتے تھے, ان کے پاس لوگ آتے تھے تربیت کے لیے. تو اب یہ دیکھیے پیارے آقا علیہ الصلوۃ والسلام کے جو تربیتی یافتہ صحابہ اکرام ہیں, یہ سلسلہ وہیں سے آپ دیکھیں کہ وہ ایک صاحب آ رہے اور کہہ رہے ہیں کہ میں آپ کے پاس رہنا چاہتا ہوں, آپ سے فیض حاصل کروں گا, خدمت بھی کروں گا. اور پھر ان کا انداز کیا, مطلب یہاں یہ بھی دیکھے کہ صحابہ کی حضور نے کیسی تربیت کی تھی. یہ وہ شمع بھی روشن کی تھی کہ جہاں جاتے تھے وہاں مزید شمع روشن کرتے چلے جاتے.
کیا بات,
سبحان اللہ, کیا زبردست یہ مطلب واقعہ ہے.
یہ انداز آپ کا, اگر ہم تھوڑا سا اس کو آگے بڑے واقعے کو لے کے, تو جب آپ نے ان کو یہ بتایا کہ بھائی یہ شرط ہے, انہوں نے قبول کر لیا, آپ لگ گئے. ایک مرتبہ کسی نے آ کے بتایا کہ قریب میں ایک بستی ہے, گاؤں ہے, اس کے جو لوگ ہیں بڑے پریشان ہیں, قسمہ پرسی کا ہے, کچھ مدد کی جائے. آپ نے ان کو حکم فرمایا کہ جائیں اور جا کر جو ہے وہ ایک اونٹ لے آئیں. اب بتا تو پہلے دیا تھا کرنا کیا ہوتا ہے, ابھی فرمایا ایک اونٹ لے آئیں تاکہ اس کو نہار کر کے گوشت تقسیم کیا جائے. تو جب یہ گئے تو انہوں نے دیکھا کہ ایک اونٹ ہے, بڑا بہترین, فرما بردار بھی ہے, سواری کے لیے بھی اچھا ہے. تو انہوں نے کہا یہ میں حضرت کے لیے رکھ دیتا ہوں کہ ان کے کام آئے گا. تو اس کے بعد انہوں نے دیکھا دوسری اونٹنی ہے, وہ ذرا صحیح ہے, وہ اونٹنی لے آئے. آپ نے کہا کہ کیا آپ کو میرا وہ میری وہ بات وہ وعدہ یاد نہیں ہے؟ کہا نہیں حضور, یاد ہے. کہا جا کے اس کو پورا کیا جائے.
اللہ,
گئے اس اونٹنی کو چھوڑا, وہی عمدہ جو اونٹ تھا, حالانکہ گوشت ہی کھلانا مقصود تھا نا. انہوں نے کہا گوشت کھلانا مقصود ہے تو کیا ہے, اونٹنی کا بھی گوشت چل جائے گا. وہی اونٹ لے کے آئے, آپ نے اس کو نہار فرمایا. ان تمام بستیوں میں گوشت تقسیم کروانا تھا, ان جہاں گوشت تقسیم کرنا تھا حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ نے اپنا گھر بھی اس میں شامل فرمایا.
اللہ,
جب گوشت تقسیم ہو تو وہ جو اللہ کی راہ میں جا رہا ہے نا, تو گوشت میرے لیے بھی ہو, اور جتنا سب کو دیا جائے ایک بوٹے شاید میرے گھر میں نہیں آنا, اتنا ہی گوشت میرے یہاں بھی آنا چاہیے. بہرحال جب اون نہار کر دے گیا, گوشت وغیرہ تقسیم ہو گیا, اس کے بعد آپ نے اس کو بلا کے پوچھا بھائی یہ تم نے کیوں کیا تھا؟ کہا حضور یہ میں نے صرف اسی لیے کیا تھا کہ یہ آپ کی ضرورت کے وقت کام آئے گا, آپ کی سواری وغیرہ کے لیے دی.
اللہ اکبر.
اب اندازہ لگائیے, آپ نے فرمایا اپنی ضرورت کا دن نہ بتا دوں. تم یہ کہہ رہے ہو میری ضرورت کے لیے کام آئے گا نا, تو ضرورت کا دن نہ بتا دوں. کہ سن لو, میری ضرورت کا دن تو وہ دن ہے جس دن میں قبر کے گڑھے میں تنہا ڈال دیا.
اللہ اکبر.
باقی رہا مال تو اس کے 3 حصے دار ہیں. نمبر 1 تقدیر, جو مال لے جانے میں کسی کا لحاظ نہیں کرتی. اب جھٹ پٹ موت آ جائے گی, کوئی لحاظ ہے؟ ہمیں نہیں پتا کہ ہماری موت کب آنی ہے. بیٹھے بیٹھے بندہ جو ایک چلے جاتا ہے, اچھا بھلا بیٹھا ہوا ہوتا ہے, زلزلہ آ جاتے ہیں, کچھ بھی ہو جاتا ہے,
کچھ بھی ہو جاتا ہے.
تقدیر کسی کا لحاظ نہیں کرتی, موت کا وقت مقرر ہے, ہمیں نہیں پتا.
گر جانا ہے, چھن گیا,
ہو جاتا. نمبر دو, وارث جو تیرے مرنے کا منتظر رہتا ہے.
اللہ,
تو کب مرے تیرے مال پہ قبضہ کر لے. اسی جس مال کو روک روک کے رکھا ہوا ہے, روک روک کے رکھا ہوا ہے, جھٹ پٹ بندہ قبر کے اندر ہے, وہ سارا مال وارث کے پاس چلا گیا,
سیم ہو گیا.
فرمایا تیسرا, کہا تیسرا حصے دار تو خود ہے. جب تقدیر اور وارث مال لینے کے معاملے میں کوئی رعایت نہیں کرتے تو تو اپنا حصہ لینے میں کیوں پیچھے رہتا ہے؟
اللہ اکبر.
جتنا بن پڑے عمدہ سے عمدہ ترین مال رائے خدا میں دے کر اپنی آخرت کے لیے جمع کر لے.
کیا بات.
یہ فرما کر وہی آیت جو ابھی آپ نے تلاوت کی تھی نا,
کیا بات.
وہ آیت آپ نے تلاوت فرمائی, فرمایا لن تنالوا البر حتى تنفقوا مما تحبون.
کیا بات.
تم ہرگز بھلائی کو نہ پہنچو کہ جب تک رائے خدا میں اپنی پیاری چیز کو قربان نہ کر دو. یہ حضرات صحابہ کرام کا, یہ ہمارے اسلاف کا انداز تھا کہ مقصد گوشت کھلانا ہے, مقصد سامنے والے کی مدد ہے, وہ گوشت کھلانے سے پوری ہو جائے گی, وہ مچھلی دینے سے اس کی پوری ہو جانی تھی. لیکن ان کا جو ہے محور, ان کا مقصد صرف اس پہ نہیں رہتا تھا کہ ابھی کی اس کی ضرورت پوری ہونی ہے, بلکہ ان کی دنیاوی اس ضرورت کے ساتھ کہ میرے سامنے والے سائل کی, سامنے والے پریشان حال کی پریشانی دور ہو رہی ہے, اس کے ساتھ ان کی ایک نظر آخرت پہ ہوا کرتی تھی.
سبحان اللہ.
اور ان کی نظریں جو ہے اس فضیلت پہ ہوا کرتی تھی کہ آج اس کی تو مدد ہو رہی ہے, لیکن مقصد میری صرف مدد کرنا نہیں ہے بلکہ ان فضیلتوں کا حاصل
کرنا. یہ بہت خوبصورت آپ نے بات کی. اگر اس کو یوں بھی کہہ لیں کہ بیسکلی تو ان کی یہی ہوتی تھی کہ مجھے فائدہ حاصل کرنا ہے ثواب کی صورت میں, اب وہ کسی کی مدد کر کے چونکہ ثواب ملے گا اور مجھے فائدہ ملے گا, تو اصل ان کی نظر یہی ہے نیکی پر کہ مجھے اللہ کی رضا حاصل کرنی ہے. اب وہ جس انداز سے بھی ہو رہی ہے تو اس میں جتنا اچھا انداز وہ اختیار کرتے تھے تاکہ مجھے اور زیادہ ثواب ملے, اور زیادہ ثواب ملے. اور وہ جو بات ہے نا, یقین جانیے وہ تو مطلب دل ہلا دینے والی بات ہے. وہ کہتے ہیں میں نے تو آپ کی ضرورت کے لیے خیال کیا تھا نا, جو خادم تھے, کہ اچھا اونٹ نہیں لیا تو کیا فرماتے ہیں تمہیں کیا پتا میری ضرورت کا دن کیا. میری ضرورت کا دن تو وہ ہے جب میں اکیلا قبر میں اتار دیا جاؤں گا. اس صحابی رسول ہو کر مدنی چینل کے ناظرین کیا فرما رہے ہیں کہ یہ جو سامان ہے, یہ اچھا مال ہے, میں رائے خدا میں کیوں خرچ کرنا چاہ رہا ہوں؟ کیونکہ جب وہ میری ضرورت کا دن, وہ قبر, وہ حشر کے وہ معاملات جب میرے سامنے آئیں گے تو وہاں یہ اچھا مال جو میں نے راہ خدا میں دیا ہوگا وہاں میرے کام آئے گا. آج ہم مال دولت وغیرہ, یہ دیکھیں اللہ تبارک و تعالیٰ کی تقسیم ہے نا.
بالکل.
کسی کو دنیا میں مالدار بنایا ہے, کسی کو جو ہے اللہ پاک نے مال کم دیا ہے, کسی کو اور کم دیا ہے, کسی کو بہت زیادہ دیا ہے. تو یہ اسی سے دنیا کا نظام بھی قائم ہوتا ہے. اگر سب اکول ہو جائیں تو, اگر آپ اس پہ غور کریں گے تو کون سیٹ ہوگا, کون جو ہے وہ نوکر ہوگا, سبھی اگر عرب کروڑپتی ہو جائیں تو پتہ چل رہا ہے کروڑپتی صاحب کو کوئی کام کرنے والا ہی نہیں مل رہا. تو یہ ایک نظام بھی اسی سے قائم رہے گا کہ کوئی زیادہ پیسے والا ہے, کوئی کم پیسے والا ہے, جس کو کم پیسے کی نیڈ ہے وہ زیادہ کی طرف جائے گا. تو یہ اللہ پاک کی ایک حکمت ہے, اس کے مطابق اب یہاں پر نظام یوں بھی قائم رکھنا ہے کہ یہ جو صدقہ زکوٰۃ وغیرہ اس کا حکم دیا ہے, اس پر کیا چیز ہے کہ جس کے پاس زیادہ مال ہے وہ اس کو دے, جس کے پاس کم ہے. تو اس طریقے سے بھی نظام قائم رہے گا. یہ دیکھیے جیسے میں نے پہلے بات کی نا, یہ نظام اسی طرح قائم ہے کہ پیسے والا اور کم پیسے والا, اگر سب اکول ہو جائیں تو بھی نظام نہیں رہتا. اور اگر اس چیز کو چھوڑ دیا جائے نا, جو دوسرے کی خیر خواہی, بلائی, صدقہ خیرات, تب بھی نظام خراب ہو جائے گا. کیونکہ جو مالدار نہیں ہوگا, جس کے پاس مال نہیں ہے, پیسہ نہیں ہے, نیڈ ہے اس کو, لیکن تو سم ٹائمز کیا ہوتا ہے, وہ غلط راہ کی طرف چلا جاتا ہے.
صحیح.
پھر وہ چوری, ڈاکہ, زنی اور اس طرح کی چیزیں, خرابیاں معاشرے کے اندر بڑھتی چلی جاتی ہے. تو جس طریقے سے کلائمیٹ اور موسم کو صحیح رکھنے کے لیے ایک رکھتے ہیں نا کہ جناب خیال رکھو, درخت لگاؤ, پودے لگاؤ تاکہ آلودگی بڑھتی نہ چلی جائے, تو اسی طریقے سے لوگوں کے جذبات قابو میں رہیں, خواہشات قابو میں رہیں, وہ نظام ایک بنا ہوا ہے کہ جو مال والا ہے وہ اپنے مال کو غریبوں کی مدد کے لیے, ہیلپ کے لیے خرچ کرتا رہے تاکہ کہیں یہ بگڑ نہ جائے. تو یہ ایک نظام ہے. اللہ پاک ہمیں
قیامت پوچھ گچھ ہوگی. کل بروز قیامت صرف ظالم سے پوچھ گچھ نہیں ہوگی,
اللہ اکبر,
بلکہ اللہ پاک اس شخص سے بھی پوچھ گچھ فرمائے گا جس نے مظلوم کی مدد نہیں کی.
اللہ,
قدرت ہوتے ہوئے اس کو قدرت تھی, وہ مظلوم پریشان حال یا جس کی مدد کرنے کی ضرورت ہے اس کی مدد کر سکتا تھا, اس کے باوجود اس کی مدد نہیں کی. تو اللہ پاک کل بروز قیامت اسے سوال فرمائے گا کیوں مدد نہیں کی, پوچھ گچھ ہوگی اس سے.
اللہ تعالیٰ ہمیں ایک دوسرے کی مدد کرنے کی توفیق عطا فرمائے. مدنی چینل کے ناظرین, ایک پیکیج ہے ہمارے پاس, آئیے آپ کو ہم پیکیج دکھاتے ہیں. جی,
انوکھی مدد کے حوالے سے کچھ عرض کرنا چاہوں گا.
انوکھی مدد کا مقصد یہ ہے کہ کوئی پریشان ہے تو اس کو آپ نوکری دلوا دیں یا اپنے پاس رکھ لیں.
پہلے پڑوسی میں دیکھیں,
मोहल्लेदारों में देखें, रिश्तेदारों में देखें, अगर कोई मदद के तालिब है तो उसकी मदद की जाए।
भाई जो भी आता है, हाँ भाई ठीक है, हमारे घर पर राशन नहीं है, हम चुपचाप वहाँ से राशन उठा के वहाँ रख देते हैं बाहर, तो वो खुद ही वहाँ से उठा के ले जाते हैं अल्लाह की रजा के लिए।
लेकिन कुछ लोग माशरे के अंदर ऐसे भी पाए जाते हैं,
वो सफेद पोश किस्म के लोग होते हैं,
तो हमें चाहिए कि हम ऐसे लोगों को तलाश करें और
उसके लिए कोई अच्छा रोजगार मुहैया कर दें कि रोजगार से लग जाए, वो अपने पैरों पे खड़ा हो जाए,
इस तरह मदद करें कि उनकी इज्जतों का भी लिहाज रखा जाए।
यही सबसे अनोखी मदद कहलाएगी।
मदद करने का एक अंदाज एक ये भी है,
मुसलमानों को तकलीफ से बचाया जाए, ये भी एक मदद है। जैसे
के रास्ते में अगर कोई पत्थर है उसको उठा के साइड में कर दें, तो ये भी एक मदद के तौर पर आता है।
जो हमारे मुस्तहिक भाई हैं जो इस वक्त बेरोजगार है, हमें उनकी मदद करनी चाहिए सबको मिलके।
जैसे हमारे पास कस्टमर होता है और हमारी बिक्री हो गई अल्हम्दुलिल्लाह, और हमें लग रहा है सामने वाले की नहीं हुई, सामने वो सेम काम है हमारा, तो हम उसके बाद कस्टमर भेज देते हैं।
मदद करने का एक अंदाज एक ये भी है कि आप उनको एक नेकी की दावत दें, नमाज की तरगीब दिलाएं।
अल्हम्दुलिल्लाह हमारी दावत इस्लामी इसीलिए इस सवाल और इस तरह के मौजूआत बयान करती है।
हमारी दावत इस्लामी ये बहुत अच्छे प्लेटफॉर्म पर है।
इसी तरीके से जब सैलाब आते हैं या जलजला आता है तो तरह तरह के इकदामात किए जाते हैं इस दावत इस्लामी की तरफ से।
अल्लाह ताला हम सबको जो है अनोखी मदद करने की तौफीक अता फरमाए, और जो सफ़ेद पोश लोग हैं ऐसे लोगों को हम सबको तलाश करके उनकी मदद करने की तौफीक अता फरमाए।
आमीन आमीन आमीन। माशाल्लाह आप तमाम इस्लामी भाइयों ने बड़े प्यारे प्यारे तासुरात दिए और बतलाया कि मदद का अंदाज किस तरह होना चाहिए। आपने अपने एतबार से कि मदद का तालिब कौन है, अंदाज क्या होना चाहिए, सफ़ेद पोश हजरात कौन से हैं, दुआएं भी दी। अल्लाह तबारक व ताला आपकी इन दुआओं को अपनी बारगाह में कबूल फरमाए। कुर्बान भाई, मदद करने का अंदाज, क्योंकि हमारे यहाँ होता ही है ना कि वही वाली बात है कि हम सेल्फियाँ भी लेंगे और दे भी देंगे, एक तो ये है कि मदद करने का अंदाज क्या होना चाहिए और किन की मदद करनी चाहिए। देखें बहुत से हमारे माशरे में वो अफराद भी आ जाएंगे कि जो मदद के मुस्तहिक नहीं है, यानी कि जो जिस तरह हमारे यहाँ रोडों पर आ जाएंगे, मतलब जरूरत नहीं है लेकिन पेशावर जो लोग होते हैं, जी जी, जिन्होंने पेशा बनाया हुआ है, तो हमारा इस हवाले से क्या अंदाज होना चाहिए, एक पेशावर अंदाज के जो पेशावर लोग हैं और एक वो जो हकीकतन जरूरतमंद हैं, तो हमारा अंदाज क्या होना चाहिए। अच्छा, फिर हमारा इंतखाब कैसे होगा, इस सूरत में बीच में हम बसा अवकात फंस जाते हैं कि हम किसको दें किसको ना दें, इस सूरत में क्या कोई हल है कि हम किसका इंतखाब करें।
अल्लाह पर सबसे पहले तो आपने जो अंदाज की बात की ना, वहाँ पे मैं एक बात अर्ज करना चाहता हूँ। अभी हमारे एक दोस्त हैं, उनका रास्ते में एक्सीडेंट हो गया,
अल्लाह
अल्लाह,
और माशाल्लाह उनका रिकॉर्ड ये है कि ऑफिस में वो छुट्टियाँ नहीं करते, मजबूत तरकीब है, पाबंदी, वक्त की पाबंदी, आना जाना अच्छे स्लैम है भैया। उनका एक्सीडेंट हुआ और एक्सीडेंट होने के बाद अब उनके पाँव एक हफ्ते के अंदर अंदर सब मामला हुआ, वो ठीक ठाक सूझ गया। अब ज़्यादा तकरीबन ये कहा जा रहा है डॉक्टर्स की तरफ से कि टांग कटेगी।
अब
एक नौजवान लड़का, वो उसका जो मामला हो गया, अब देखें नौजवान इस तरह माजूर हो गया क्योंकि कैंसर वो मतलब वो इन्फेक्शन वगैरह फैल गया, अल्लाह आसानी फरमाए। यहाँ पे जो मैं जो समझाना चाह रहा हूँ, हुआ ये कि रास्ते में एक भाई की गाड़ी ख़राब हो गई, तो उन्होंने एक बड़ा सा पत्थर वो उठा के बीच रोड में जैसे रख देते हैं साइड में, लोग साइड से चले जाएँ, वो उन्होंने वहाँ पर रख दिया और अपनी गाड़ी सही करने लग गए। तो एक तरह से देखें तो उसने मदद की, क्या लोग जो है वो मेरी गाड़ी में न रुक जाएं और जो है वो किसी का एक्सीडेंट वगैरह ना हो जाए, उसने लोगों की मदद के लिए साइड में पत्थर रख दिया, लोग एक तरफ से होते हुए गुजर जाएं। लेकिन क्या देखें, क्या आया जो ट्रैफिक के कानून हैं, अगर गाड़ी ख़राब हो जाए तो उसके लिए क्या क्या वो उसूल और जवाबित है, क्या हमने उस पर अमल किया है। हकीकत बात है कि उस पर अमल नहीं किया, ये इस तरह पत्थर रखने का उसूल नहीं, उसके लिए एक अलग सी चीज़ आती है, तो चमकती दमकती सी होती है, उसका नाम मुझे याद नहीं आ रहा, तो उसका प्रॉपर सिस्टम है, तरीक़ेकार है, धक्का लगवा के कुछ करके गाड़ी साइड में की जा सकती है और वहाँ के लिए कुछ और कुछ झंडा लहराया जा सकता है, किसी को खड़ा कराया जा सकता है, चीज़ों को बुलाया जा सकता है। बस अवकात हम अपने दो पैसे बचा रहे होते हैं लेकिन दूसरे की ज़िंदगी दाव पे लगा रहे होते हैं, अपने दो मिनट बचा रहे होते हैं, दो घंटे बचा रहे होते हैं लेकिन सामने वाले को नहीं देख रहे होते। अब वो ट्रैफिक चल रहा है, चलता हुआ रोड है, एकदम गाय उसको नज़र नहीं आया, वो पत्थर कितना पता नहीं चलता कि ये क्या चीज़ है, उस पर उनकी गाड़ी लगी, असल में पत्थर से उनको नहीं लगी, पत्थर तो छोटा होता है, उस पत्थर ने उसको गिराया, उस पत्थर ने उसको गिराया, पीछे से ट्रक ने पांव पे गाड़ी चला दी। अब आप देखिए ये दुरुस्त अंदाज नहीं है, हमें जो है इस मामले के अंदर गौर करना चाहिए। इसी तरीके से गलत मशवरे दे देना, रास्ता बता देना, भाई अगर मुझे रास्ता नहीं पता तो देख लूँ भाई, मुझे नहीं पता, अब उनको रास्ता बता देना भाई कट है, आप सीधे चले जाए बेफिक्र होके, आगे जैसे कटागा मुड़ जाएगा, आप सारे फैशन में जिसको कह दी जाए सीधे सीधे चले जाए, दरअसल हो चुका है मेरे साथ ऐसा, तो वो अब आप सीधे ही चलते चले जाए और सीधे ही चलते चले जाए आखिरी कोने पे आके, तो मशवरे के अंदर या और इस तरह जो गाड़ी मामला खराब हुई, बहुत सारी चीजें ऐसी होती हैं जिनमें हम मदद तो करते हैं लेकिन अंदाज दुरुस्त नहीं होता। हमें ये गौर करना है, आया हम मदद कर रहे हैं उसकी परेशानी दूर हो रही है या परेशानी में इजाफा हो रहा है।
हाँ, वैसे बात तो मदद के हवाले से चल रही है, लेकिन जो आपने मिसाल दी तो ये जाहिर है हम भी मुसाफिर ही हैं रोडों के, तो बड़े अजीब अजीब चीज़ें मैंने का गुफ्तगू है तो उस पर अर्ज कर देता हूँ। बाज़ औक़ात ऊपर वो पुल मौजूद होता है जो सड़क क्रॉस करने के लिए होता है, उसको यूज़ नहीं करेंगे और बिल्कुल रोड पर वो आ जाते, बस अल्लाह ने बचाया जो हम भी बचे हुए, वरना बाज़ औक़ात तो बिल्कुल ऐसा जो है हो जाता है कि अभी जाए वो भी गए हम भी गए दोनों जाए। तो इस तरह से हमें देखना चाहिए कि कहाँ क्या कर रहे हैं।
अल्लाह पाक आफियत
फरमाए। अब ये जो पेशावर का आपने कहा, हमारे इस्लाम की तालीमात तो ये है कि सबसे पहले आप जो है वो अपने अजीज अकारीब रिश्तेदारों में, उनमें परेशान कौन है, उनमें मजबूर कौन है। देखिए हर एक का पूरा ख़ानदान होता है, पूरी फैमिली होती है, बैकग्राउंड होता है, दूर के भी रिश्तेदार होते हैं, करीब के रिश्तेदार होते हैं, पड़ोसियों का अपना हक है, सबसे पहले यहाँ देख लिया जाए। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो यहाँ तक फरमाया कि किसी को सदका करना एक सदका है, यानी किसी के की मदद करना
सही
एक सदका है,
सही।
लेकिन अपने किसी रिश्तेदार मुसलमान भाई पर सदका करना फरमाया दो सदके।
क्या बात,
क्योंकि
क्या बात?
एक तो क्या है, एक तो सदका किया है, दूसरा सिला रहमी।
सिला रहमी, क्या बात,
उसके दिल में खुशी दाखिल होगी, इसका हुक्म हमें अपने रिश्तेदारों से जोड़ने का हुक्म दिया गया, तोड़ने का हुक्म नहीं दिया गया।
सही।
तो ज़कात का मामला हो, सदक़ात का मामला हो, खबरगीरी का मामला हो, उनके ख्याल रखने का मामला हो, तो ये देखना चाहिए। एक बुज़ुर्ग का वाक़िया है, उनके पास जो है दरवाज़ा खटखटाया और आके जो है ना उसने बताया कि मुझ पर 400 दिरहम कर्ज़ा है, आप बराए करम मुझे दे दीजिए। वो अंदर गए, उन्होंने 400 दिरहम निकाले, उसको दे दिए, गेट बंद करके वो रोते हुए अंदर आ रहे, जिन्होंने 400 दिरहम दिए वो देने के बाद गेट बंद करके रोते हुए अंदर आ रहे हैं। हुजूर, जब आप जोजा ने कहा जब आप नहीं दे सकते थे, आपके साथ ऐसा था, मना कर देते, सिर्फ रोने की क्या बात है इसमें,
बाद में रो रहे, पहले दे दिया,
मना कर सकते थे। अल्लाह अकबर, क्या अंदाज था। उन्होंने कहा मैं इसलिए नहीं रो रहा कि मैंने मेरे मेरे पास पैसे ख़त्म हो गए, कम पड़ गए, ये क्यों आ गया, मैं तो इसलिए रो रहा हूँ कि मुझे अपने मुसलमान भाई का हाल मेरे मुसलमान भाई के बताए बगैर मालूम नहीं हो सका।
अल्लाह,
उसको मेरे घर तक चल के आना पड़ा कि वो परेशान है, मुझे खुद पता क्यों नहीं चलता क्या मेरा मुसलमान भाई परेशान है, मैं बगैर बोले उसकी मदद करूं। कहा सखावत ये नहीं है, इशार ये नहीं है कि सामने वाला आपके सामने हाथ फैलाया था आप उसकी मदद करें, सखावत और इशार ये है कि उसके बगैर बोले आप उसकी मदद करें, उसकी परेशानी को दूर,
बगैर बताए, बगैर उसके हाथ फैलाए, दामन पे सारे हम अपने मुसलमान भाई की मदद करें। मदनी चैनल के नाज़रीन
भाई, ये खास तौर पे रिश्तेदारों के हवाले से जो बात हुई उसमें तो ये चीज़ जो है ज़्यादा पेश नज़र रखनी चाहिए, और वही है कि रिश्तेदार तो मांगे आके सवाल करें तो उनको इस नौबत पे लेकर आना, अगर आपके पास गुंजाइश है तो पहले ही रिश्तेदारों पर तो हक है। वैसे ही सिला रहमी के हवाले से भी बात हुई कि रिश्तेदारी निभाने का भी हक है, तो आपको पहले से ही उनकी खबरगिरी करनी चाहिए थी, नज़र इस बात पर रखनी चाहिए थी, ऐसा तो नहीं हाजतमंद है। और फिर ये कि अंदाज़ पर भी, जैसा कि आपने बात की कि अंदाज़ क्या होना चाहिए, उसमें एक तो चीज़ ये है कि देखिए पहले तो वो है कि आपको ये समझना है कि हमें अल्लाह की राह में देना है, ये तो समझ लिया, ये भी समझना उतना ही जरूरी है कि किसको देना है। हम ये तो बाज़ों का समझ जाते हैं कि ठीक है अल्लाह की राह में देने का इतना सवाब है, इतना सवाब है, इतना अजर है, अरे भाई मुस्तहिक को देने का सवाब है, अजर है। अब वो पेशावर फ़कीर जो बाकायदा उन्होंने एरियाज बांटे हुए होते हैं कि ये एरिया इसका है, ये एरिया इसका है, और पता चलता है बाज़ों का तो एरिया हम यानी जिस एरिया में रहते हैं हम बिक जाते हैं, वो एक दूसरे को आपस में बेच रहे होते हैं, ये माफियाज होते हैं कि जी ये एरिया इसका है, ये फला उनको बेच दिया गया, तो हम आप बैठे बैठे बिक रहे होते हैं और वो अच्छे खासे जना वो पैसे बना रहे होते हैं। तो हमने क्या किया जी, नेकी करने का जुम्मे के दिन देने का ज़्यादा सवाब है जी, 100 रुपये का खुला कराया, 10-10 रुपये जितने बैठे हुए थे सबको बांटते हुए चले गए। अब वो 10 रुपये आपने कहाँ दिए, किसको दिए, इस पर गौर कर ले। अच्छा फिर आपका जहन बनता है कि यार इसे देना चाहिए, ये हाजतमंद है, ये वाकई मुस्तहिक है, तो आप 10-10 रुपये बांट के जा रहे हैं। अब आप खुद फैसला कर लें कि 10-10 रुपये ठीक है, अगर आपके पास इतना ही है आप देते हैं, 1 रुपया भी नहीं अच्छी बात है, निक्की का काम है, लेकिन एक 10-10 रुपये में कितनों का कितना भला हो जाएगा और उससे वो कितने रुपए चीनी खरीद लाएंगे और क्या काम कर लेंगे। अगर आप समझते कि नीडी है, पहले तो आपने देख लिया, उसके बाद अगर आप समझते हैं और आपके पास वसत है तो कुछ ऐसा काम करें कि उसकी पूरी ज़रूरत
جو ہے نا وہ آپ پوری کر دیں, اس کی حاجت روائی کر دیں, جو بھی اگر فرض کریں اسے جاب کی نیڈ ہے آپ وہ اس کی کروا سکتے ہیں, یا کوئی ایسا بڑا اس کے گھر میں میجر پرابلم ہے, کوئی اس طرح کا معاملہ ہے, کوئی آپریشن وغیرہ کا, کوئی دوائی کا معاملہ ہے, تو اگر ہو سکے تو آپ اپنے اوپر لے لیں اگر آپ وہ کر سکتے, تو اس طریقے سے اس کی پوری ضرورت کو آپ پورا کر دیں گے, ورنہ دس دس روپے پانچ پانچ روپے آپ نے بانٹ دیے ٹھیک ہے, پھر میں کہوں گا کہ ایک روپے کی بھی نیکی کریں وہ نیکی ہے اپنی جگہ, لیکن اگر آپ ہو سکتا ہے تو اس کی پوری حاجت روائی کر لے, کوئی غریب گھرانا ہے اس کے آپ اگر باندھ سکتے ہیں پیسے کہ بھائی مہینے کے حد پانچ ہزار چھ ہزار میں کر دوں گا تو بڑی اچھی بات ہے اگر اس طرح,
یعنی نہ تو اتنا زیادہ ہو جائے کہ اسی کو مالا مالی کر دیا باقی سب دیکھ رہے ہیں, اور نہ یہ بھی اتنا بھی کم نہ ہو کہ وہ جو آپ نے بات کی کہ دس روپے پانچ روپے,
اور یہ ایک بڑی پیاری روایت اس میں موجود ہے, اللہ پاک کے آخری نبی صلی اللہ علیہ وسلم نے فرمایا جس نے کسی مسلمان کی حاجت روائی کی وہ ایسا ہے گویا اس نے جیسے ساری عمر اللہ کی عبادت کی, ایک کی حاجت روائی کر کے کتنے عظیم ہمیں ثواب حاصل ہو رہا ہے.
ہمارے پاس دو کالز ہیں, جی کال شامل کریں گے ہم.
پیارے آقا صلی اللہ علیہ وسلم کی روایت اقدس کا جو مفہوم ہے کہ دائیں سے دو بائیں کو پتہ نہ چلے, تو اس میں کیا حکمت ہے مدد کرنے کی اور صدقہ و خیرات کرنے کی؟
سبحان اللہ.
جی قربان بھائی,
اللہ کی رضا اس کے اندر شامل حال ہونی چاہیے, اللہ کی رضا بندے کے شامل حال ہو, اور یہ نہیں کہ دکھاوے کے لیے بندہ دے رہا ہے اور ریاکاری کے لیے بندہ دے رہا ہے, اس میں نیت یہ کیا نام ہے ارادہ بندے کا شامل ہو سکتا ہے, شیطان تو پیچھے ہے نا بندے کے. ہاں جو ایسا شخص ہے نا کہ جس کے لوگ اقتداء کرتے ہیں, جس کی بات کو لوگ مانتے ہیں, اس کے پیچھے چلتے ہیں, اس کا دیکھا دیکھی کرنے کی کوشش کرتے ہیں, اس کو چاہیے کہ کھل کے دے, وہ سب کے سامنے رہے تاکہ دوسروں کو ترغیب بھی ملا کرتی ہے. لیکن ویسے کسی کی مدد کر رہے, جیسے شروع میں ہماری قرض پہ بات ہوئی ہے, تو قرض پہ تو ڈنڈا لپیٹ کے نہیں دیا جائے گا, سامنے والے کی دل آزاری بھی ہے, دیگر معاملات بھی ہیں, پیش نظر اللہ کی رضا ہو اور بندہ اللہ کی رضا کے لیے کرے تو ان شاء اللہ اس کا ثواب بھی اجر بھی ہے.
جی ماشاء اللہ, مرحبا. ایک اور کال دیجیے گا.
جو بندہ قرضہ دیتا ہے کسی کو, لینے والا وعدہ کرتا ہے کہ میں اس ٹائم پہ دے دوں گا, وہ اس ٹائم پہ نہیں دیتا, وہ تنگ کرتا ہے, اس کا کیا ہے؟
شاہ صاحب اس قرضے کے حوالے سے تو آپ نے تھوڑی دیر پہلے بھی گفتگو فرمائی تھی, آپ ہی اس کا جواب بھی ارشاد فرمائیں.
صورت میں ظاہر ہے جو آپ نے پرومس کیا ہے, وعدہ کیا ہے, اس پر اس کو دینا ضروری ہے, اور بہت ضروری ہے کہ جب آپ لے رہے تھے اس وقت تو آپ نے بہت کچھ کہا اور بڑی منت بھی کی, سماجت بھی کی, ہر طرح کا پرومس وعدہ دے دوں گا, اور جب اس نے آپ کی ضرورت پوری کر دی, اس نے آپ کو پیسے دے دیے, آپ کی نیڈ پوری کر دی, اب بعد میں وہ بیچارہ آپ کے پاس للک رہا ہے کہ بھائی میرے پیسے واپس لوٹا دو, تو یہ مطلب احسان فراموشی میں بھی آ جائے گا, اس کو مطلب اور کیا کیا نام دینا چاہیے وہ آپ خود سمجھ سکتے ہیں, اور پھر ایسی حرکت کی بنا پر ہو سکتا ہے وہ جو دینے والا ہے اس کے ذریعے ہم اوروں کی راہ بند کر دیں گے, پھر وہ اوروں کو ہو سکتا ہے پھر وہ نہ دے کے یار ایک دفعہ دے دو تو اس کے بعد پھر واپس نہیں ملتے, تو فوراً اس کو واپس کرنا چاہیے جو ٹائم پیریڈ آپ کا طے ہوا ہے, اور اگر آپ اس سے اجازت بھی نہیں لیتے یا تو پھر اس سے ایکسٹینڈ کرا لیں کہ یار مجھے اور تھوڑا سا وقت دے دو, اسے بھی چاہیے اگر ہو سکے تو اس کو ایکسٹینڈ کر دیں, لیکن اگر ایکسٹینڈ بھی نہیں کراتے اس بیچارے کو چکر لگا رہے تو یہ آپ گناہگار ہوتے رہیں گے, جس نے قرض یہ دبایا ہوا ہے یہ گناہگار ہوتا رہے گا, اور جس کا قرض دبایا ہوا اس کو مستقل نیکیاں ملتی رہیں گی, تو یہ یاد رکھنا چاہیے کہ آپ گناہگار ہوتے رہیں گے اور اس کو نیکیاں ملتی رہیں گی, تو جس نے اگر کسی کو قرض دیا اور سامنے والا قرض واپس نہیں لوٹا رہا تو آپ چھوٹا دل نہ کریں, اللہ تبارک و تعالیٰ آپ کو بہت زیادہ نیکیاں عطا فرمائے گا, اور جو اس طرح کی حرکت کر کر بیٹھا ہوا ہے اس کو ڈر جانا چاہیے کہ وہ بہت شدید گناہگار ہو رہا ہے, یعنی سو رہا ہے, کھا رہا ہے, پی رہا ہے, ہر وقت گناہ جاری ہے. حضرت نے جو تحریر فرمایا,
ایک کے بعد ایک گاڑی آ رہی ہے, وزٹ ہو رہے ہیں, ادھر ادھر جا رہے ہیں, لیکن قرض دینے کے اس کے بعد پیسے نہیں,
ہاں واپس لوٹا نہیں رہے, اور آپ ہر حال میں گناہگار ہوتے رہیں گے کیونکہ وہ تو اس کا تو چل رہا ہے, آپ نے دبایا ہوا ہے, تو آپ چاہے کھا رہے پی رہے ایون سو رہے ہیں, سوتے ہوئے تو کوئی گناہ نہیں ہو رہا ہوتا نا آدمی کا, لیکن چونکہ دوسرے کے آپ نے پیسے دبا کے یہ سارے کام کر رہے ہیں, تو آپ ہر وقت گناہوں کا میٹر آپ کا جاری ہوا ہوا ہے, تو آپ کے پاس استطاعت ہے تو واپس فوراً سے پیشتر لوٹائیں.
یعنی اس سے پتہ چلا کہ ایک تو شاہ صاحب وقار شاہ صاحب قربان بھائی دیکھیں یہاں پر دو طرح کے افراد, ایک دینے والا اور ایک لینے والا, ان دونوں کے لیے حکم ہوگا, دینے والے کے لیے حکم ہوگا کہ جس نے قرض دیا تھا
جی
کہ وہ مہلت دے دے,
صحیح
وہ مہلت دے دے
جی,
وہ مہلت دے گا اسے بس, اچھا کبھی مہلت دے دے گا, ٹائم پیریڈ بڑھا دے گا,
صحیح
اس پر بھی اسے اجر, اگر اس قرض میں کچھ کمی کر دیتا ہے کہ تم اتنے نہیں دے سکتے چلے اتنے کر لو, کچھ کم کر دیتا ہے اس پر بھی اجر. اچھا لینے والے کے لیے کہ وہ بھی اس کو فوراً لٹانے کی کوشش کرے, آپ نے لیا تھا وعدہ کیا تھا, تو اگر کوئی اور مجبوری نہیں ہے جس طرح ابھی قربان بھائی ارشاد فرما رہے تھے گاڑیاں آ رہی ہیں سارا سلسلہ ہو رہا ہے, تو یہ ساری چیزوں سے ورا ہو کر آپ کوشش کریں کہ آپ جن سے قرض لیا تھا ان کو قرض لوٹا دیں تاکہ ان کی بھی پریشانی دور ہو جائے. اللہ تعالیٰ سے دعا ہے اللہ تبارک و تعالیٰ ہمارا یہ پروگرام اپنی بارگاہ میں قبول فرمائے, ہمیں ایک دوسرے کی مدد کرنے کی توفیق عطا فرمائے, اور جو اچھی اچھی نیتوں کے ساتھ مدد کرتے ہیں اللہ تعالیٰ ان کی کاوشوں کو بھی, ان کی دینی خدمات کو بھی قبول فرمائے. جو دینی مدارس کے ساتھ, مساجد کے ساتھ مدد کرتے ہیں, تعاون کرتے ہیں, اللہ انہیں بھی شاد و آباد رکھے. بہت شکریہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
آہو سیکھیں بھلائی کی باتیں.